الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. سورة البقرة کی 143 نمبر آیت تک ہم نے پڑھ لیا تھا. یہ بات شروع ہو گئی تھی کہ اللہ تعالیٰ نے قبلے کی تبدیلی کے لیے جو احکام دینے تھے اس کی ایک تمہید باندھی تھی. اس تمہید میں یہ بتایا تھا کہ قبلہ تبدیل ہوگا تو تمہارے ساتھ کیا معاملہ ہوگا, تم شہادت کے ایک فریضے پر فائز کر دیے جاؤ گے اور رسول کریم بھی تمہارے اوپر یہی فریضہ انجام دے رہے ہیں. اور یہ بھی بتا دیا تھا کہ جو پچھلا قبلہ بنایا گیا تھا بیت المقدس کو, وہ ایمان کے چیک کرنے کے لیے بنایا گیا تھا کہ کیا قائم رہتے ہیں یا الٹے پاؤں پھر جاتے ہیں. اور یہ بھی اللہ نے واضح کر دیا تھا کہ میں نے یہ مشکل حکم اس لیے نہیں دیا تھا کہ تمہارے ایمان ضائع کروں, بلکہ اس کے پیچھے کچھ بڑے مقاصد تھے جن کی وجہ سے یہ کیا گیا. دو بڑے مقاصد یہاں بیان ہو گئے ہیں, ایک شہادت کا معاملہ کرنا کہ ایک امت کو شہادت کے منصب پر فائز کرنا, اور دوسرا یہ کہ ایمان چیک کرنا. یہ دو مقاصد تھے, ایمان ضائع کرنا پیش نظر نہیں تھا. اس سے ہم نے یہ اصول سمجھا تھا کہ اللہ تعالیٰ کوئی بھی شریعت کا یا زندگی کا کوئی ایسا معاملہ ہمارے ساتھ نہیں کریں گے جس سے ہمارے ایمان ضائع جانے کا امکان ہو. پھر دو صفات سے اللہ تعالیٰ نے بتایا تھا اپنے بارے میں کہ میں رؤوف و رحیم ہوں, مہربانی کرتا ہوں اور مشکلیں ہٹانے والا ہوں, نہ کہ مشکلات پیدا کرنے والا. اب آگے یہاں پر ایک اور بات اچھی سمجھ میں آئے گی, لیکن یہ آیت پڑھنے کے بعد میں عرض کرتا ہوں. قد نرا تقلب وجہک فی السماء, ہم دیکھتے رہے ہیں آپ کے چہرے کا بار بار آسمان کی طرف اٹھنا. فلنولینک قبلۃ ترضاها, تو اب ہم آپ کو پھیر رہے ہیں اس قبلے کی طرف جس کو آپ پسند کر رہے تھے. فولی وجہک شطر المسجد الحرام, تب اپنا چہرہ مسجد حرام کی طرف پھیر لو. اب اس میں دو باتیں ہیں, ایک تو یہ کہ نبی کریم صلی اللہ علیہ وسلم بار بار آسمان کی طرف دیکھ رہے تھے. آسمان کی طرف دیکھنا خدا سے توقع اور دعا کی طرف اشارہ کرتا ہے کہ آپ قبلے کی تبدیلی کے لیے ذہنی طور پر آمادہ تھے, تیار تھے, اور جو پیچھے سے بات چلی آ رہی تھی اس کی روشنی میں سمجھ رہے تھے کہ یہ معاملہ درست کیا جانے والا ہے. تو اس لیے آپ بار بار توقع لگا رہے تھے کہ کب وہی نازل ہوتی ہے, کب حکم نازل ہوتا ہے. اور دوسری بات جو معلوم ہو رہی ہے وہ یہ کہ فَلَنُوَلِّيَنَّكَ قِبْلَةً تَرْضَاهَا, کہ آپ کو جو قبلہ پسند ہے. لفظوں کے اندر, جملوں کے اندر کچھ چیزیں بولی جاتی ہیں لیکن مراد کچھ دوسری چیزیں ہوتی ہیں. ترضاہا کا مطلب یہ نہیں ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو اپنی کسی مزاج کی وجہ سے یا اس وجہ سے پسند تھا, بلکہ جو ملت ابراہیمی کی حقیقت ہے اس کی وجہ سے پسند تھا. تو مطلب جو آپ کو پسند ہے اس اعتبار سے کہ وہی اللہ کے دین کے اندر قبلہ ہے اور وہی اللہ کے تعالیٰ اس کو مقرر کرنا چاہتے ہیں. یہ گھر اللہ ہی کا مقرر کردہ ہے اور اس کو قبلہ بھی اللہ ہی نے بنایا. تو اس وجہ سے یہ اب ترضاہا کا مطلب یہ نہیں ہے کہ ان کو کوئی پسند تھا اس وجہ سے کہ وہاں پیدا ہوئے تھے یا ایسا تھا. وہ یقیناً پیچھے وہ چیزیں بھی ہوتی ہیں, لیکن اصل یہ تھا کہ وہ ملت ابراہیمی جس رخ پہ جا رہی ہے, جو ملت ابراہیمی کی حقیقت ہے, اس کی وجہ سے آپ کو یہ پسند تھا. انبیاء کے اندر جیسا ہم نے پیچھے بھی پڑھا تھا ابراہیم اور اسماعیل علیہ السلام کی جو دعا ہے تعمیر کعبہ کے وقت, اس وقت ان کی جو بصیرت ہے ویسی ہی بصیرت یہاں نبی کریم صلی اللہ علیہ وسلم کی بھی نمایاں ہو رہی ہے کہ آپ پچھلے کلام ہی سے سمجھ گئے تھے کہ قبلے کی تبدیلی کا معاملہ درپیش ہے. دوسری بات یہ سمجھ جانی چاہیے کہ جب کوئی نبی کے ساتھ واقعہ ہوتا ہے تو اس کی وجہ سے جب کوئی اللہ تعالیٰ کی طرف سے حکم آتا ہے تو اس کے پیچھے محرکات دوسرے بھی ہوتے ہیں. تو جیسے نبی کریم صلی اللہ علیہ وسلم کو پسند ہے کہ قبلہ ہو جائے, لیکن حقیقت کیا ہے کہ ملت ابراہیمی کی درستی پیش نظر ہے. دو چیزیں اکٹھی ہیں یہاں پر. تو اب کوئی کہنے کو یہ کہے اگر کہ نبی کریم صلی اللہ علیہ وسلم کی تمنا تھی کہ قبلہ تبدیل ہو جائے تو اللہ تعالیٰ نے کر دیا, تو یہ بات بھی ٹھیک ہے, لیکن حقیقت میں ملت ابراہیمی کی درستی پیش نظر ہے. تو حکم فرمایا کہ فولی وجہ کا شطر المسجد الحرام, مسجد حرام کی طرف اپنا رخ کر لیجیے. चेहरा कर लीजिए। मस्जिद हराम खाना काबा के इर्द गिर्द जो मस्जिद है उसको कहते हैं, तो मस्जिद हराम बोलकर काबतुल्ला मुराद है। ये ज़ुबानों के अंदर हमेशा रहता है कि आप बोलें कुछ मुराद कुछ होता है, लेकिन वो वाज़े होता है। तो इसकी मशहूर मिसाल है हमारे पंजाब की कि बोतल पी रहा हूँ, तो बोतल तो कोई भी आदमी नहीं पी सकता, शीशे का बर्तन होता है उसके अंदर जो मशरूब होता है वो पिया जाता है। तो यहाँ पर भी मस्जिद हराम बोलकर बैतुल्ला मुराद है, लेकिन ये लफ्ज़ इख्तियार करने से एक फ़ायदा हो गया है, वो ये कि ठीक खाना काबा की तरफ रुख करने का हुक्म नहीं रहा, बल्कि एक खुली वसी जगह मिल गई कि हम उसकी तरफ रुख करके नमाज पढ़ सकते हैं, तो किबले की वसत इससे पैदा हो गई है। अगर बिल्कुल बैतुल्ला की तरफ रुख किया जाए तो वो उम्मत के लिए मशक्क़त का बायस होता। तो फरमाया कि अपने चेहरे को मस्जिद हराम की तरफ कर लो, और जहाँ भी तुम हो फवल्लू वजूहकुम शतरह, तो अपना चेहरा उसी की तरफ कर लो। अब ये दो हुक्म हो गए, एक ये कि किबला तब्दील कर लिया जाए, एक हुक्म ये है। तो फवल्ली वजह का शतरुल मस्जिद हराम में ये हुक्म हुआ कि अब अपना किबला तब्दील कर लें, जिस किबले पर आप पहले हैं उसको छोड़ दीजिए। दूसरा हुक्म ये होगा कि आप जहाँ पर भी हों आपने इसी किबले को रुख करना है। किबले का रुख जो है वो नमाज में और कुर्बानी वगैरह में हम करते हैं, वो सारे पहलू उसके अंदर शामिल होंगे, नमाज जनाजा में, पांच वक्त की नमाज में, नवाफिल में, जो भी इबादत नमाज की नौयत की इबादत है हम उसका मुंह अपना किबला की तरफ करते हैं, कुर्बानी में भी करते हैं। इस तरह की चीज़ों में अब किबला खाना काबा होगा या मस्जिद हराम होगी। तो जहाँ भी हो, ये इस जुमले के अंदर बहुत मानी पोशीदा हैं, क्योंकि जो यहूद थे, अहले किताब कह लीजिए, उनके साथ गालिबन इस घर के पास होंगे तो तभी किबला ये होगा, कहीं और होंगे तो ये किबला नहीं होगा, ये हुक्म था गालिबन। मैं इसलिए कह रहा हूँ कि उनकी तरफ से हमें कोई इस तरह की बातें मालूम नहीं हैं कि वो किबला बनाते भी थे कि नहीं बनाते थे, किस तरह से बनाते थे। तो इस जुमले से ये समझ आ रही है कि उनका किबला चूँकि बैतुल्ला में हों तो बैतुल्ला है, कहीं बाहर निकले हों, किसी दूसरे शहर में हों, किसी दूसरे मिल्क में हों, तो उनका किबला वो नहीं था। तो इसलिए हुक्म दिया गया कि अब जहाँ भी होंगे अब किबला यही होगा, जहाँ भी होंगे। तो आप जहाँ भी हों तो किबला अपना चेहरा इसी की तरफ कर लीजिए। ज़ाहिर है कि ये नमाज के लिए पेश नज़र है, ऐसा नहीं कि आम जिंदगी भी इसी तरफ रुख करके गुजारी जाएगी, सिर्फ नमाज या उस तरह की इबादतें जिसमें किबला रुख होना ज़रूरी है। وَإِنَّ الَّذِينَ أُوتُوا الْكِتَابَ لَيَعْلَمُونَ أَنَّهُ الْحَقُّ مِنْ رَبِّهِمْ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ، وہ لوگ جن کو کتاب دی گئی پہلے، یعنی اہل کتاب جو ہیں، وہ یقیناً جانتے ہیں کہ یہ ان کے رب کی طرف سے حق ہے۔ یہ اہل کتاب کو معلوم تھا، کیا کچھ معلوم تھا؟ اس سے یہ پتہ چلتا ہے اس آیت سے کہ وہ یہ جانتے تھے کہ اصل قبلہ یہی ہے۔ वो ये जानते थे, कम से कम वो यहूद जो मदीना में और खैबर में रहते थे, वो ये जानते थे कि इब्राहीम अलैहिस्सलाम का घर यही है, यहीं पर उन्होंने बैतुल्ला बनाया था। वो ये जानते थे कि किबला भी यही था, और गालिबन जैसे बाज़ हमारे मुहक्किकीन की राय है कि बैतुल मक़दस की जो बिल्डिंग थी उसका किबला भी बैतुल्ला था, यानी वो भी इस रुख पर बनी हुई थी उसकी इमारत भी। अब तो खैर इमारत नहीं, हमारे पास चंद दीवारें हैं और कुछ आसार हैं, तो उसका किबला भी बैतुल्ला ही था, यानी बैतुल मक़दस भी जब बनाया हज़रत सुलेमान ने तो उसका रुख इधर ही को किया था। ये बाज़ मुहक्किकीन की राय है। तो उससे भी एक अंदाज़ा होता है कि यहूद को ये बातें मालूम थीं कि खाना काबा ही इब्राहीम अलैहिस्सलाम का बनाया हुआ घर है और खाना काबा ही किबला है, लेकिन उन्होंने उस हुक्म की वजह से जो वाही सुमा कुंतुम फवल्लू वाला था उसकी वजह से किबलों के अंदर मुसलसल एक तब्दीली आती रही, और जो तब्दीली है वो फिर आखिरी शक्ल उसकी ये थी कि वो बैतुल मक़दस बन गया हुआ था, या बैतुल मक़दस के बाहर मशरिक़ व मग़रिब बन गए हुए थे, यानी یہود و نصارہ میں سے ایک نے مشرق کو اپنا لیا تھا، ایک نے مغرب کو اپنا لیا تھا کہ جہاں بھی جانا ہے مشرق کی طرف کر کے نماز پڑھنی ہے، دوسرے گروپ نے بنا لیا کہ جہاں بھی جانا ہے مغرب کی طرف رخ کر کے نماز پڑھنی ہے۔ تو یہ قبلے کی تبدیلی ان کے ہاں ہو چکی تھی، تو نبی کریم صلی اللہ علیہ وسلم نے بھی آخری جو حکم تھا اسی کی بنیاد پر اس شریعت کو اپنا لیا تھا، لیکن وہ حقیقت کو جانتے تھے کہ اصل قبلہ یہی ہے، اسی کو قبلہ ہونا چاہیے تھا۔ تو فرمایا کہ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ، جو کچھ یہ کر رہے ہیں اللہ تعالیٰ اس سے غافل نہیں ہے۔ مطلب یہود جو تھے وہ کچھ چیزیں چھپا رہے تھے قبلے کے حوالے سے، ان کو پتہ تھا لیکن وہ کھل کر بتا نہیں رہے تھے، اس کو اللہ تعالیٰ جانتے ہیں، جو کچھ یہ کر رہے ہیں اس کو اللہ تعالیٰ غافل نہیں ہے۔ غافل نہیں ہے، یہ جب یہ جملہ بولا جاتا ہے تو اس کا مطلب ہوتا ہے کہ ان کو سزا مل کر رہے گی، دنیا میں ملنی ہے تو دنیا میں، آخرت میں ملنی ہے تو آخرت میں۔ تو اس طرح سے قبلے کی تبدیلی یہاں کر دی گئی۔ اس آیت کے بعد پھر جتنی بھی نمازیں پڑھی گئیں وہ پھر بیت الحرام کی طرف پڑھی گئی ہیں، بیت المقدس کی طرف نہیں۔ تو اس سے پہلے مدینہ میں آ کر نمازیں جو تھیں وہ بیت المقدس کی طرف رخ کر کے پڑھی گئیں۔ مکہ میں دونوں سہولتیں حاصل تھیں کہ آپ بیت اللہ کی طرف بھی رخ کریں تو بیت المقدس کی طرف بھی رخ کر سکتے ہیں، وہاں یہ سہولت تھی، لیکن مدینہ میں یہ سہولت نہیں تھی کیونکہ مدینہ درمیان میں تھا دونوں قبلتین کے بیچ میں، تو اس لیے یہ ممکن نہیں تھا۔ آگے فرمایا وَلَئِنْ أَتَيْتَ الَّذِينَ أُوتُوا الْكِتَابَ بِكُلِّ آيَةٍ مَا تَابِعُوا قِبْلَتَكَ، اگر آپ اہل کتاب کو ہر طرح کی آیت بھی دے دیں، نشانی بھی دے دیں، دلیل بھی دے دیں، تو یہ آپ کے قبلے کی پیروی نہیں کریں گے۔ اب دیکھیے تو کتنی سنگین بات ہے، اللہ تعالیٰ بتا رہے ہیں کہ ان کو یہ معلوم ہے کہ حق یہی ہے، سچائی اسی کی، لیکن ساتھ ہی بتا رہے ہیں کہ اگر آپ ہر طرح کی دلیل ان کو دے دیں تب بھی یہ اس کی پیروی نہیں کریں گے آپ کے قبلے کی، کیونکہ انہوں نے فیصلہ یہ کیا ہے کہ اپنے ہی ہٹ درمی پر قائم رہنا ہے۔ آگے فرمایا وما انت بتابع قبلتہم، آپ بھی ان کے قبلے کی پیروی نہیں کریں گے، اس لیے کہ اب آپ کے پاس علم آ چکا، اللہ کا حکم ہے، تو آپ اللہ کے حکم کی وجہ سے پیروی نہیں کریں گے اور وہ اپنے ہٹ درمی کی وجہ سے پیروی نہیں کریں گے۔ آپ ان کے قبلے کی پیروی نہیں کریں گے، وہ آپ کے قبلے کی پیروی نہیں کریں گے۔ وما بعضهم بتابع قبلۃ بعض، اور خود یہ اہل کتاب بھی ایک دوسرے کے قبلے کی پیروی نہیں کرتے۔ ٹھیک ہے، اب یہ درمیان میں نبی کریم تین یعنی قومیں پیدا ہو گئیں اس قبلے کی تبدیلی کے بعد، ایک نبی کریم صلی اللہ علیہ وسلم اور ان کی امت، ایک یہود اور ایک نصارہ، اب تین قبلے بن گئے۔ تو نبی کریم صلی اللہ علیہ وسلم ان کے قبلے کی اب پیروی نہیں کر رہے کیونکہ حکم آ گیا ہے کہ آپ اپنا چہرہ بیت الحرام کی طرف کر لیجئے۔ اہل کتاب ایک دوسرے، وہ نبی کریم صلی اللہ علیہ وسلم کے قبلے کی پیروی نہیں کر رہے اور وہ آپس میں بھی ایک دوسرے کے قبلے کی پیروی نہیں کر رہے۔ اس جھگڑے کو سامنے رکھیے تو فرمایا کہ یہ وجہ کیا ہے؟ وجہ یہ ہے کہ یہ چاہتے ہیں کہ ہمارے فرقے میں آ جایا جائے، نبی کریم صلی اللہ علیہ وسلم بھی یہودیت کو اپنا لیں یا نصرانیت کو اپنا لیں، اور ان کا قبلہ جس وجہ سے بھی بنا اس کو مانا جائے، اس کی حقیقت جو بھی ہو اس کو اپنایا جائے، یہ ان کی خواہش ہے۔ اب یہ تینوں جو تھے وہ اپنے اپنے قبلے کی بات کریں گے، فطری سی بات ہے، میں اگر جس قبلے کو صحیح سمجھتا ہوں میں آپ کو کہوں گا، آپ جس کو صحیح سمجھتے ہیں آپ کہیں گے۔ تو فرمایا کہ آپ نے ان کی بات نہیں ماننی، ہرگز نہیں ماننی ہے۔ کیوں؟ کیونکہ اب یہ اپنی خواہشوں کی پیروی کر رہے ہیں۔ تو فرمایا وَلَئِن اتَّبَعْتَ أَهْوَاءَهُمْ مِن بَعْدِ مَا جَاءَكَ مِنَ الْعِلْمِ إِنَّكَ إِذًا لَّمِنَ الظَّالِمِينَ، اگر آپ نے ان کی خواہشوں کی پیروی کی اس کے بعد کہ آپ کے پاس یہ حقیقی علم آ چکا ہے، تو اس صورت میں آپ بھی ظالموں میں سے شمار ہوں گے۔ تو گویا مطلب یہ ہوا کہ اب اس حکم کے بعد جو ابھی تھوڑی دیر پہلے ہم نے پڑھا ہے فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ، تو قبلے کی تبدیلی کا ہے، اس کے بعد اب آپ ان کی پیروی نہیں کریں گے۔ اب پیروی کرنے کی ایک ہی صورت ہے کہ ان کی احوا کی پیروی کریں، ان کی خواہشوں کی پیروی کریں۔ خواہشیں جو ہیں یہ قرآن مجید میں دو مقامات پہ زیادہ تر بولا گیا ہے، ایک یہ کہ واقعی ہماری تمنائیں ہوتی ہیں اور دوسرا یہ ہے کہ جو بدعتیں ہم بنا لیتے ہیں۔ جتنے بھی مسالک کے انفرادی مسائل ہوتے ہیں کہ میرے مسلک میں یہ اچھا ہے، ان کے مسلک میں یہ اچھا ہے، اس کو بھی احوا کہا جا سکتا ہے، کیونکہ ایسا نہیں ہے کہ ان کے جو قبلے کی وجہ تھی وہ کوئی صرف اپنی نفس پرستی تھی، بلکہ وہ کچھ واقعات تھے جس کی وجہ سے وہ قبلے بن گئے ہوئے تھے، تو اب اللہ کے حکم کے بعد اس کو تبدیل ہو جانا چاہیے۔ اب اگر تبدیل نہیں ہو رہا تو اس کا مطلب ہے کہ اب اپنی خواہشات نفس جو ہیں وہ آگے آ رہی ہیں۔ تو خدا کے حکم کے بعد جب آدمی کسی بات کو نہیں مانتا تو وہ اپنی خواہش نفس کو اصل میں مان رہا ہے، وہ اللہ کی بات کا انکار کر رہا ہے۔ تو اس کو یہاں زیر بحث لایا گیا ہے کہ اب جو قبلہ تم ان کا نہیں مانو گے تو تم تو اللہ کے حکم کی وجہ سے نہیں مانو گے، لیکن وہ اگر قبلہ اپنا تبدیل نہیں کر رہے تو اپنی خواہشات کی پیروی کر رہے ہیں، خواہشات کی پیروی کر رہے ہیں تو اب آپ نے ان کی خواہشات کی پیروی نہیں کرنی، اگر آپ بھی ان کے پیچھے لگ گئے تو آپ بھی ظالموں میں شمار ہوں گے۔ یہ اب بظاہر نبی کریم صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے کہ آپ بھی ظالموں میں شمار ہوں گے، تو مطلب اس کا یہ ہے کہ جو وہ کام کر رہے ہیں وہ ظالموں میں سے، ٹھیک ہے، جو قبلہ تبدیل نہیں کر رہے وہ ظالموں میں سے ہیں۔ تو یہ اس طرح سے ہی کہا جاتا ہے، مثلا ہم اپنے کلاس روم میں بچوں کو کہیں کہ جو نہیں پڑھے گا فیل ہونے والوں میں سے ہو جائے گا، تو اس کا مطلب ہے کہ جو نہیں پڑھتے وہ فیل ہوتے ہیں، تو بس یہی بات یہاں کہی گئی ہے۔ ایک اہم بات یہاں پر جو سمجھنے کی ہے وہ یہ، من بعد ما جاءک من العلم، جب آپ کے پاس علم آ گیا، ساری جو میری اور آپ کے امتحان ہے وہ اسی بات کا ہے کہ جب ہمارے پاس سچا علم آ جائے تو پھر اس کی پیروی کرنی ہے۔ دیکھیے اس وقت جو دنیا میں مذہبی کتابوں کے ساتھ جو کچھ ہو رہا ہے وہ یہ ہے کہ ہم نے ایک زاویے سے ان کو پڑھتے ہیں، ایک زاویے سے ان کو پڑھتے ہیں، وہ سائنس کا دیا ہوا ہے یا فلسفی کا دیا ہوا ہے یا آج کل کی سوشل سائنسز کا دیا ہوا ہے، ان نگاہوں سے ہم ان کتابوں کو پڑھتے ہیں۔ ان زاویوں سے جب کتابوں کو پڑھا جاتا ہے تو اس کا مطلب یہ ہوتا ہے کہ ہم نے خدا کی کتاب کو خدا کے زاویے سے نہیں پڑھا، بندے کے زاویے سے نہیں پڑھا، بلکہ ہم نے اس کتاب کو اپنے تنقیدی نگاہ سے پڑھا ہے، اپنے ایک علم کی روشنی میں۔ تو یوں سمجھیے کہ میں اخلاقیات کی کتاب کو فزکس کی روشنی میں پڑھنا شروع کر دوں، یہ اس طرح کا معاملہ ہے کہ میں اخلاقیات پر لکھی ہوئی کتاب کو فزکس کے اصولوں کی روشنی میں پڑھنے لگ جاؤں، یا میں فزکس کی کتاب کو اخلاقیات کے اصولوں کی روشنی میں پڑھنے لگ جاؤں۔ خدا کی کتاب کو خدا کی نگاہ سے، بندے کی نگاہ سے پڑھنا ہے، یہ خدا کی کتاب ہے۔ یہ جو ہم پڑھیں گے تو ہمارا ذہنی عمل یا ہمارا ذہنی شعور ڈفرینٹ ہو جائے گا، اور جب ہم اس کو اس کتاب کے طور پر پڑھیں گے کہ یہ بھی ایک آدمی کی لکھی ہوئی کتاب ہے اور اس میں بھی سائنس کی روح سے اور فلسفے کی روح سے اور سائیکالوجی کی اور سوشیالوجی کی اور تاریخی غلطیاں پکڑنی ہیں، تو پھر آپ اس کی اس بات تک نہیں پہنچ سکیں گے جس کے لیے یہ اتری ہے، پھر آپ انہیں چیزوں میں گم ہو کر رہ جائیں گے۔ بلا شبہ یہ کرنے کا کام ہو سکتا ہے، میں یہ نہیں کہہ رہا کہ نہ کریں، لیکن خدا کی کتاب کو خدا کی بندے کی نگاہ سے پڑھنا ہے، یہ لازمی بات ہے۔ کسی بھی کتاب کو، میں فزکس کی کتاب پڑھانے بیٹھوں اگر تو میں اس کو فلسفے کے طور پر دیکھنا شروع کر دوں تو کام خراب ہو جائے گا۔ تو کسی بھی کتاب کو پڑھنے کا ایک پرسپیکٹو ہوتا ہے، ایک زاویہ نگاہ ہوتا ہے، وہ اختیار کرنا پڑتا ہے۔ اگر آپ وہ نہیں کریں گے تو نہ بائبل سمجھ میں آئے گی، نہ انجیل سمجھ میں آئے گی، نہ تورات، نہ زبور، نہ قرآن مجید، نہیں سمجھ آئے گا۔ ہاں سوالات پیدا ہوں گے اس کو پڑھتے ہوئے، وہ سوال پیدا ہونا ایک الگ چیز ہے، وہ سائنس کی روشنی میں پیدا ہو گیا، وہ فزکس کی روشنی پیدا ہو گیا، ایک الگ چیز۔ آپ نے کتاب ہی کو فزکس کی روشنی پڑھنا شروع کر دیا تو اب کام خراب ہو جائے گا۔ یہ خدا کی الہامی کتاب ہے تو اس کو ایک بندے کی طرح پڑھنا ہے کہ خدا مجھ سے کیا کہنا چاہتا ہے۔ لیکن بہرحال یہ تو اس کی جو ایمان لانے کے لیے آئے گا یا پڑھنے کے لیے، قرآن کو سمجھنے کے لیے آئے گا، اس کے لیے ہوگا۔ تو جو تنقید کرنے کے لیے آتا ہے پھر اس کا معاملہ دوسرا ہے، وہ تو پھر دنیا کی کوئی کتاب نہیں بچ سکتی۔ تو یہ پہلی بات جو سمجھنی ہے وہ یہ کہ من بعد ما جاءک من العلم، علم آ گیا کہ نہیں آ گیا۔ اگر یہ بات ثابت ہو جائے کہ یہ اللہ کی کتاب ہے تو اس میں غلطیاں جو مجھے غلطیاں لگ رہی ہیں اس کے باوجود ماننا ہے، مجھے غلطیاں لگ رہی ہیں، اس میں غلطیاں نہیں ہیں، مجھے لگ رہا ہے کہ یہ بات غلط ہے تب بھی ماننا ہے۔ کیوں؟ क्योंकि अब ये उस हस्ती की किताब है जिसने नाजिल कर दी है। तो उसमें ये चीज़ें क्यों रखी गई हैं जो मुझे गलतियाँ लग रही हैं, मेरे इम्तिहान के लिए रखी गई हैं। कुरान ने इसको बयान किया, शुरू में हमने पढ़ चुके हैं कि कुरान मजीद की मिसालों की बात हुई थी, भाई अल्लाह ताला इसमें छोटी छोटी चीज़ों की मिसालें दे देते हैं, तो उसका जवाब क्या दिया था कि युज़िल्लु बही कसीरुम व यहती बही कसीरुम, इन मिसालों के ज़रिए से अल्लाह ताला बहुतों को गुमराह करता है, बहुतों को हदायत देता है। ये बात अपनी जगह पे समझने की है कि ये दुनिया अल्लाह ताला ने इस तरह से नहीं बनाई है कि अल्लाह ताला खुलकर सामने आ जाए। ये दुनिया गैब की हकीकत पर बनी है, अल्लाह ताला ने हमेशा गैब में रहना है। असल में हम गैब में हैं, लेकिन समझने के लिए हम ऐसे ही बात करते हैं। कुरान भी कहता है युमिनून बिलगैब यक्षौन रब्बहुम बिलगैब, वो अल्लाह से डरते हैं गैब में रहते हुए, वो अल्लाह पर ईमान लाते हैं गैब में रहते हुए। अल्लाह ताला ने कभी भी खुलकर सामने नहीं आना, ना डायरेक्ट तरीके से कि सामने आ जाए जैसे क़यामत में होगा, और ना इनडायरेक्ट तरीके से कि मसलन अल्लाह ताला की तरफ से आवाज़ आए कि भाई आज के बाद से सिर्फ मुसलमानों को सर्दी नहीं लगेगी बाकी सबको सर्दी लगेगी, तो हो सक तो अभी इनडायरेक्ट अल्लाह ताला खुद तो सामने नहीं आए, लेकिन एक असर अल्लाह ताला के होने का सामने आ गया। इस तरह से अल्लाह ताला कभी नहीं आते, यहाँ तक कि मौजज़ात जब सादिर होते हैं तो उसमें भी दो इम्कान होते हैं, एक मौजज़ा मानने वाले मौजज़ा मान रहे होते हैं, दूसरे उसको जादू कह रहे होते हैं, और कुछ लोग कह रहे होते हैं कि तुम कुछ लगता है गड़बड़ हो गई तुम्हारे साथ। ये अंबिया के उन मौजज़ात के साथ भी हो रहा होता है जो जादूगर कर ही नहीं सकते। हज़रत मूसा का आसा सांप बनता है, वो कहते हैं जादू है। हज़रत ईसा मुर्दों को ज़िंदा करते हैं, तुम गुमराह हो गए हो, सुनने देखने वाले तुम बातिल का शिकार हो गए हो, तुम्हें गलती लग रही है। तो ये अंबिया के मौजज़ात भी इस पोजीशन में ही होते हैं हर वक्त कि उस पर तबसरा हो सके कि ये जादू है। ये वो काम अल्लाह ताला ने कुरान मजीद में भी मलहूज रखा है, क्योंकि हालांकि कुरान मजीद जिस तरह से नाजिल हुआ, सहाबा के लिए जिस तरह से बातें हुई, उसमें अल्लाह ताला कहते हैं मैंने फुरकान बना दिया था, कोई गुंजाइश नहीं रही थी इनकार करने की, लेकिन बहरहाल अबू जहल कर रहा था, अबू लहब इनकार कर रहा था, वजह यह थी कि पर्दा डालने की पूरी सलाहियत आपके पास मौजूद है, बातें बनाने की पूरी सलाहियत मौजूद है, फ़लसफे तराशने की पूरी सलाहियत मौजूद है, आप नाराज़ ना हो, फ़लसफा मैं वैसे आम मानी बोल रहा हूँ। तो ये चीज़ें जो हैं ये होती रहती, तो ये हम सब कुछ करते हैं। तो दुनिया इस तरह से डिज़ाइन की गई है कि अल्लाह ताला के होने और ना होने का भी दोनों इम्कान मौजूद रहें, और किसी चीज़ के मौजज़ा होने और जादू होने के भी इम्कान मौजूद रहें। हालांकि कोई मौजज़ा जादू नहीं होता, मैं बता चुका हूँ कि जादू तो सिर्फ शोबदाबाजी है, इससे ज़्यादा कुछ नहीं, आँखों को धोखा देते हैं वो। कुरान ने यही अल्फाज बयान किए हैं, सहरा यू ना हो, उनकी आँखों को धोखा दिया, इससे ज़्यादा कुछ नहीं है जादू, लेकिन देखने वाला कह सकता है कि ये जादू है, वो ये कह सकता है। तो इस तरह से अल्लाह ताला कभी भी इस तरह से सामने नहीं आते कि पर्दा सब उठ जाए, ये नहीं होगा। क्यों? क्योंकि उसने इम्तिहान यही रखा है कि यक्षौन रब्बहुम बिलगैब। और क्यों रखा है ये इम्तिहान? क्योंकि उसने इंसान की नाम से जो मखलूक बनाई है वो इतनी शानदार मखलूक है कि वो फॉसिल्स को देखकर एवोल्यूशन थ्योरी निकाल लेती है, लेकिन खुदा को नहीं निकालती। मेरे ख्याल में खुदा को मानना और एवोल्यूशन थ्योरी को मानना बिल्कुल बराबर है, यकसा है, कोई फ़र्क नहीं, ना उसके उस तरह के सबूत है ना उसके उस तरह के सबूत है, दोनों सिर्फ गैप्स को फिल करते हैं, दोनों की हकीकत यही है। किसी वक्त तफसील से बात कर लेंगे, अगर आप लोगों के जहन में सवाल पैदा हो रहा है, तो हकीकत में किसी ने आज तक किसी दूसरी स्पीशीज से नई स्पीशीज पैदा होते नहीं देखी, नहीं देखी कि एक मसलन एप के घर में या बंदर के घर में इंसान पैदा हो गया, नहीं देखी, ना डेवलप होते देखी है। बल्कि हमारे अंदर जो डीएनए है, जितनी जितनी भी मखलूकात हैं सब के अंदर डीएनए में एक हिस्सा इस काम के लिए मुख्तस है कि वो अपने डीएनए को ख़राब होने से बचाता रहता है। यानी खुद हमारे डीएनए में तमाम जानवरों के अंदर ऐसा डीएनए मौजूद है कि नई स्पीशीज पैदा होने में रुकावट बनता है, साइंसी तौर पर साबितशुदा बात है। तो लेकिन इसके बावजूद हम मानते हैं, क्योंकि हमारे पास तीन तरह का डाटा था जिसका हमने नतीजा निकाला। तो खुदा के हक में तो करोड़ तरह का डाटा है, लेकिन हम वो नतीजा नहीं निकालना चाहते क्योंकि हमें पसंद नहीं है। एवोल्यूशन में पसंद है और पीछे कोई मुहरक नहीं, दोनों एक ही तरह की सोच का नतीजा है, खुदा को मानना भी और उसको मानना भी। और यहाँ पर इतना मवाद है और वहाँ चंद फॉसिल्स का डाटा है, डीएनए है, मुशाबहत है, तीन चीज़ें एवोल्यूशन की थ्योरी के पीछे तीन दलाइल हैं कि फॉसिल्स का रिकॉर्ड बता रहा है, डीएनए की मुमासलतें बता रही हैं और हमारी ज़ाहरी मुमासलतें बता रही हैं कि गाय के भी दो गुर्दे हैं, मेरे भी दो गुर्दे हैं, गाय की भी दो आँखें हैं, मेरी भी दो आँखें हैं, इस तरह की मुशाबतें हैं। तो ये नतीजे जो हमने निकाले वो एवोल्यूशन थ्योरी है। तो उससे ज़्यादा आसान खुदा को मानना है, लेकिन एवोल्यूशन को मानना आसान हो गया, खुदा को मानना मुश्किल हो गया। तो ये दुनिया बनाई इस तरह से गई है। तो अब इसमें हमारे पास सिर्फ एक ही रास्ता होता है कि हम अपने इत्मीनान की हद तक किसी चीज़ को मालूम कर लें कि ये खुदा का इल्म है, तो बस ठीक है, अब हमें मानना होगा। यानी अगर अल्लाह ताला के नज़दीक एवोल्यूशन नहीं हुई तो कहेगा कि नहीं हुई, तो मानना पड़ेगा, मेरी साइंस दरी की दरी रह जाएगी। तो ये वो हकीकत है। अब आप इसमें ये कह सकते हैं कि भई मेरे बस में तो इतना नहीं है कि मैं, तो ठीक है, बस का फैसला अल्लाह ताला कर लेंगे क़यामत वाले दिन। मेरा सिर्फ काम इतना है कि मेरे पास जो मवाद है, मेरे पास जो मालूमात हैं, उनकी बुनियाद पर सही सोचूं, गलत ना सोचूं, बददियानती ना करूं। तो इसी चीज़ को फरमाया कि जब कोई इल्म आने के बाद हटता है हकीकत से तो वह ज़ालिमों में शुमार होता है। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।